भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रममा हामीसँग कविता सुनाउनका लागि कवि कमल कुमार आइपुग्नु भएको छ। कमलजी, तपाईँलाई स्वागत छ।
धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँलाई।
गएको साता हामीले सुदेश सत्यालका कविताहरू सुनायौँ, उहाँले आफ्नो छन्दमा लेखेका कविताहरू सुनाउनुभयो। एकल कविता वाचनमा सिकारु हुन् वा स्थापित हुन्, प्रकाशन गरिसकेका हुन् वा प्रकाशन गर्दै गरेका कविहरू हुन्, गद्य कविता होस् वा पद्य कविता, सबै किसिमका कविताहरूलाई हामीले ठाउँ दिन्छौँ र एक दिनमा एकजना कवि ल्याएर कविता सुनाउनुहुन्छ। यो कार्यक्रम उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरू र विभिन्न स्थानीय एफएमहरूबाट तपाईँ देशभरि सुन्न सक्नुहुन्छ। साथै उज्यालो अनलाइन .com पनि तपाईँ यो कार्यक्रम सुन्न वा आफूलाई फुर्सद मिलेको बेला डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। आज कमल कुमारका कविता सुन्छौँ। सबभन्दा पहिला कमल कुमार बारे मेरो परिचय गर्ने हो भने, मैले आज पहिलो पटक भेट्दैछु, कविको रूपमा हुनुहुन्छ भनेर चर्चा सुनेको थिएँ मैले। आज उहाँका कविता तपाईँ र म सँगसँगै सुन्छौँ।
हुन्छ, तपाईँसँग पनि मेरो पहिलो भेट, तपाईँसँग भेट्न मन लागेको मलाई झन्डै 12-13 वर्ष पहिलेदेखि हो, जति बेला म एचबिसीमा तपाईँको बुलबुल भन्ने कार्यक्रम सुन्थेँ त्यो बेलादेखि नै म तपाईँको एकदमै फ्यान थिएँ। तपाईँको कार्यक्रममा चिठीहरू पठाउँथे, भन्ने पर्दा मलाई अलिकति रेडियोप्रति मोह जगाइदिएको अनि यो कविता साहित्य लेखनप्रति अलिकति यो तृष्णा जगाइदिएको चाहिँ तपाईँले पनि हो।
साह्रै खुसी लाग्यो कमलजी। सबभन्दा पहिला तपाईँको पहिलो कविता हामीलाई कुन सुनाउनुहुन्छ, त्यहाँबाट सुरु गरौँ।
हुन्छ, मेरो कविता सुनाउँछु एउटा किम्बुको बोट मुनि भन्ने। किम्बु थाने होला, एउटा फल हुन्छ, त्यसको रुख थियो मेरो घरको छेवैमा एटमोडामा, त्यसैलाई सन्दर्भ पारेर किम्बुको बोट मुनि भन्ने कविता लेखेको थिएँ, सुनाउँछु किम्बुको बोट मुनि। हामी सँगै हुर्केको थियो किम्बुको बोट, हामी सँगै हुर्केको थियो किम्बुको बोट, तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको। थाहा छ मलाई पनि, तिमी पनि त रोज्ने गर्थ्यौ मेरै घर छेउको साँघुरो बाटो बजार जाँदा छाडेर छोटा र सजिला मूल बाटाहरू। किम्बुको बोट मुनि खेल्ने गर्थ्यौं हामी गुडियाहरू, जहाँ तिम्रा पुतली र मेरा पुतलीका अनगिन्ती विवाह महोत्सव भएका थिए। किम्बुको बोट मुनि हुन्थे म सधैँ डर लागेको नक्कल गर्थे रुख चढ्न, किनभने तिमी छोटो फ्रक लगाएर चढ्दथ्यौ किम्बुको रुख र झारी दिन्थ्यौ मेरा लागि गुलिया रसिला किम्बुहरू। किम्बुको बोट मुनि बुन्ने गर्थ्यौं हामी थुप्रै थुप्रै कोमल रेशमी सपनाहरू गुजुल्टिएर। किम्बु फले झैं कुनै बिहान अचानक फक्रेकी थियौ तिमी, हो त्यसै दिनदेखि तिमी आँगन छेउको इनारमा नुहाउन छाडेकी थियौ, मैले पनि हेर्न छाडेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोट मुनि। त्यसै दिनदेखि हुनुपर्छ तिमी हिँड्न पनि छाडेकी थियौ बजार जाने मेरो घरको बाटो। मैले अन्तिम पटक हेरेको थिएँ तिमीलाई छेलिएर किम्बुको बोट मुनि, जतिखेर तिमी रङ्गिएर सिउँदोमा छाडेर जाँदै थियौ सधैँ सधैँ किम्बुको बोट र आँगन छेउको इनारलाई। बुढो भएको किम्बुको बोट काटिएको छ अहिले र खुलेको छ एउटा फर्निचर पसल छेवैमा। तिमी नुहाउने त्यो पुरानो इनारको नामो निशानै छैन, बरु भेटिन्छन् नयाँ छिमेकीहरू रित्तो गाग्री बोकेर भड्किरहेका यताउता। किम्बुको बोट मुनि हुर्केका रेशम झैं पातला सम्झना बोकेर यतिखेर म सोचिरहेछु, एउटा किम्बुको बोट रोप्न मन छ कतै, तर को आएर खेल्ला मैले रोप्ने किम्बुको बोट मुनि। धन्यवाद।
कति राम्रो कविता कमलजी, म दुविधामा परेँ, कवितालाई राम्रो बनाऊ कि तपाईँको प्रस्तुतिलाई राम्रो बनाऊ भन्ने पर्यो मलाई।
कुन्नी खै तपाईँको मुखै मिठो होला।
मैले प्रस्तुति राम्रो भनौँ कवितामाथि अन्याय पर्ला, कविता राम्रो भनौँ प्रस्तुतिमाथि अन्याय पर्ला, भनेपछि एउटा कवितालाई हामीले अभिव्यक्त गर्नको लागि प्रस्तुति पनि राम्रो चाहिन्छ
होला हो जस्तो लाग्छ, तर मैले मेरो प्रस्तुति कस्तो भनेर आफैले यस्तो मूल्याङ्कन
मलाई राम्रो छैन।
धन्यवाद।
अर्को कविता कुन सुनाउनुहुन्छ?
अर्को जयपुर जाने हो सान्नानी भन्ने, मैले साथीहरूलाई धेरै सुनाउँछु यो कविता, यो कविता सुनाउँछु। हुन्छ,
सुनाउनुहोस्।
जयपुर जाने हो सान्नानी, मैले सान्नानीलाई सोधेँ, भने सान्नानी लामो रेल चढाउला हेरौँला उडेका चराहरू र बगेका नदीहरू लामा लामा पुलहरू मान्छेहरू बजारहरू बस्तीहरू जाउँ न सान्नानी जयपुर जाउँ झिलिमिली सहरमा हराउँला दौडौँला उँटका बथानहरूसँगै मरूभूमिको नौलो र सुनौलो सूर्यास्तमा जयपुर जाने हो सान्नानी दुई चार दिन घुमेर फर्काउँला नि अनुहारमा खुसी र डर एकैचोटि पोख्दै सान्नानीले मसिनो स्वरमा भनी जान त जान्थ्यौ होला नि तिमीसँगै जयपुर दुई चार दिन नि कुन ठुलो कुरो भयो र तर फर्किएर आएपछि मेरा बा मेरी आमा दाजु भाउजू सानो भाइ दुई चारजना छिमेकी अनि घरको भोटे कुकुर समेत मेरो लागि ठूलो प्रश्न बनेर उभिँदैछन् आँगनको डिलमा यति मात्रै कहाँ हो र गाउँको चौतारीले समेत बाटो छेक्नेछ मेरो जयपुर मात्र होइन लैजाऊ मलाई भागलपुर हाजीपुर मुजफ्फरपुर वासेपुर वा जनकपुर नै किन नहोस् जयपुर मात्रै होइन लैजाऊ मलाई भागलपुर हाजीपुर मुजफ्फरपुर वासेपुर वा जनकपुर नै किन नहोस् तर फर्केर नआउने गरी लैजाऊ त्यही भक्तपुर भए पनि जान्छु धन्यवाद
फेरि पनि राम्रो कविता साह्रै खुसी लाग्यो मलाई सुन्दा अब मलाई सोध्नु मन लाग्यो यति राम्रो कविता लेख्ने मान्छेले सङ्ग्रह निकाल्नु भएको छ कि छैन
छैन सङ्ग्रह निकालेको छैन खासै अब व्यावसायिक रूपमा कविता लेखिँदैन कहिलेकाहीँ मन लाग्दा मन अलिअलि तरङ्गित हुँदा कहाँ पोखौँ हुँदाखेरि त्यसले कविताको रूप पाउने हो त्यही पनि कहिलेकाहीँ साथीहरूले सङ्ग्रह निकाल्नुपर्छ भनेर अलिअलि उक्साइदिएको बेलामा चाहिँ हो कि क्या हो जस्तो लाग्छ सङ्ग्रह निकाल्ने तयारी चाहिँ गर्दै थिएँ तर पुरा भएन त्यो भुइँचालो आयो बिचमा
त्यसले पनि बह थप्यो
बह थप्या छ
बहहरू थुप्रिएपछि कविता बनेर आउँछन् जस्तो छ
बह थुप्रिँदै थुप्रिँदै गएपछि कविता बन्छ
भनेपछि बहहरू धेरै सङ्कलन गरेपछि कवि बन्नुभयो तपाईँ
कवि नै खोइ कवि चाहिँ सबैजना कवि हुन्छन् जस्तो लाग्छ मलाई कोही कविता लेख्छन् कोही कविता लेख्दैनन् मनमा कल्पनामा चाहिँ सबैजना कवि नै हुन् जस्तो लाग्छ म चाहिँ लेख्ने कविता लेख्छु तपाईँ त्यसलाई जेसुकै परिभाषा
मैले बहबारे कोट्याउन अझै पुगेको छैन तर फेरि कविता सुन्न रहर गरेँ म त्यसपछि थप्छु
हुन्छ मैले दुईवटा मायाको मायाको जस्तो कविता सुनाएँ अब अलिकति फरक विषय लाग्ने एउटा कविता सुनाउँछु कविताको शीर्षक जिन्दगी पाठशाला विद्यालयमा भूगोल विषय कति गाह्रो लाग्थ्यो उसलाई विद्यालयमा भूगोल विषय कति गाह्रो लाग्थ्यो उसलाई लाग्दथ्यो किर्लिङ मिर्लिङ विश्व मानचित्र कुनै गजडीले आफ्नै सुरमा चौतारीको ढुङ्गामा कोरेका अमूर्त चित्र जस्तै उफ कसरी कण्ठ गर्नु परदेश र तिनका राजधानीहरू भूगोल विषय गाह्रो लागेरै छाडिदियो उसले पढाइ र अटाउन सकेन देशको भूगोलभित्र आजकल सोध्नुहोस् उसलाई देश र तिनका राजधानीका अप्ठ्यारा नाम कतारको दोहा मलेसियाको क्वालालम्पुर साउदी अरेबियाको रियाद इराकको बगदाद सिरियाको दमास्कस ओमनको मस्कट इजरायलको जेरुसलम विद्यालयमा कहिल्यै घोक्न नसकेका राजधानीका नाम उसलाई जिन्दगीको पाठशालाले सिकायो सोध्नुहोस् उसलाई भूगोलका अरू प्रश्न यतिसम्म भनिदिनेछ उसले सहर छिर्ने बाइरोडको बाटोमा कति घुम्ती छन् ओहो गणित त कति गाह्रो लाग्थ्यो उसलाई किन पढाएका होलान् फेल गराउने जोड घटाउ गुणन भाग अङ्कगणित बीजगणित ज्यामिति अनि साध्यहरूसँग साध्य नलागेर छोडेको थियो उसले पाठशाला जिन्दगीको पाठशालाले उसलाई गणित पनि खर्रै सिकाएको छ सोध्नुहोस् कसलाई कति तिर्नु छ ऋण कहिले नाक्छ भाका ब्याजको स्याज कति भयो लिलाम जिन्दगीको कहिले हुनेवाला छ धन्यवाद
बाफ्रे देश बोल्यो व्यक्तिको पीडा बोल्यो मनको बह बोल्यो धेरै कुरा बोल्यो यहाँ है यसलाई तारिफ गर्नको लागि शब्द नै अपुग हुन्छ कविता त्यति वजनदार छन् साह्रै खुसी लाग्यो यति मिठो कविता सुनाउनु भयो कमलजी तपाईँले मैले फेरि पनि तपाईँको अब प्रस्तुति सुनिसकेपछि कता कति एकदमै नाटकहरूमा अभ्यस्त भइसके जस्तो बोली सुन्छु कविता पढ्दाखेरि त्यति मिठो गरी आएको एकदमै एक्सप्रेसन गर्ने शैली असाध्यै मिठो लाग्यो मलाई तपाईँ नाटक खेल्नु वा बोल्ने गर्नुहुन्थ्यो मलाई कता कता धमिलो सुने जस्तो पनि लागेर तपाईँबाटै सुन्न खोजेँ मैले
होइन मैले नाटक कहिले पनि खेल्ने मौका अवसर पाएको छैन तर एउटा नाटक रेडियो नाटकको नजिक रहेर काम चाहिँ गरेका थिएँ तर त्यसमा पनि मेरो भूमिका नाटक लेख्ने अथवा नाटक खेलाउने खेल्ने थिएन तर नाटकको रस चाहिँ अलिअलि कता कता छ कि जस्तो लाग्छ
पृष्ठभूमिमा हुनुहुन्थ्यो र पनि यति पर्फेक्ट हुनुभयो
पर्फेक्ट
बोल्ने नै गर्नुभएको भए त कति राम्रो गर्नुहुन्थ्यो होला डेलिभर गर्नलाई अझ म फेरि प्रसङ्गलाई कवितामै ल्याएर जोड्छु. कुराकानी थोरै गर्दै कविता धेरै सुनौँ र सुनाऊ रेडियो सुन्नेहरूलाई भन्ने पनि मेरो चाहना हो. त्यसैले अबको कविताको शीर्षक के छ?
मिसकल. अबको कविताको शीर्षक मिसकल छ. म त्यो कविता सुनाउँछु. थाप्दै आँगनभरि सम्झनाको बिस्कुन, ताप्दै निभ्दै ननिभेको त्यही एउटा पुरानो रातको आगो ऊ गरिरहन्थे मिसकल. थाप्दै आँगनभरि सम्झनाको बिस्कुन, ताप्दै निभ्दै ननिभेको त्यही एउटा पुरानो रातको आगो ऊ गरिरहन्थे मिसकल. पर खेत मुन्ती र सडकमा जब चिनेका नचिनेका मान्छेहरू झर्दथे बसबाट, जब कराउँथ्यो धुरीमा काग, साँझमा जब बल्दथ्यो चुलो, धुवाउँथ्यो पुरा घर, आँखा पिरो हुन्थ्यो. धुवाँले हो कि मायाले हो ऊ गरिरहन्थे मिसकल. मिसकलबाटै सुनाउँथ्यो राति देखेका सपना, मिसकलमै गाइदिन्थे गीत. खै किन हो पँधेरामा नुहाउन लुगा खोल्नु अघि हरेक पटक ऊ गर्दथे मिसकल. मिसकलले नै भन्थ्यो माइतीको साथीको बिहेमा नाचेको, बाख्रा ब्याएको, छोरीलाई स्कुल भर्ना गरेको, अघिल्लो पटक ढिलो गरी महिनावारी भएको, रोएको, हाँसेको, सम्झेको, बिर्सेको ऊ गरिरहन्थे मिसकल. ऊ कुरिरहन्थे मिसकल. ऊ कुरिरहन्थे मिसकल. कति मिठो सम्वाद मिसकल, कति मिठो माया मिसकल. साँच्चै कल त ऊ गएदेखि जम्मा दुई पटक आयो उसलाई. साँच्चै कल त ऊ गएदेखि जम्मा दुई पटक आयो उसलाई. एकपटक ऊ आउँदैछ भन्ने खबर लिएर, र अर्को पटक ऊ कहिल्यै नआउने खबर लिएर.
प्रत्येक कविता एकदमै अर्थपूर्ण, मिठो र महत्त्वपूर्ण कविताका रूपमा हामीले सुन्न पाइरहेका छौँ. खुसी लागिरहेको छ. पटक पटक मैले भन्न पऱ्यो होइन, मैले अब यहाँनिर अघि तपाईँले भन्नुभएको सम्झे, केही काम गर्दै गयो अनि कोही बेला चाहिँ यसो मनको बह फुकाउनको लागि कविता लेख्छु, नत्र कविता भनेर लेख्दिनँ भन्ने जस्तै. नेपालका प्रत्येक कविहरू चाहिँ एकदमै कम कवि छन् होल टाइमर कवि, कवितै लेखेर बस्ने
है,
एकदमै हाम्रो पार्ट टाइमर कविका रूपमा नेपाली कविहरू छौँ. अब त्यसो हो भने तपाईँ होल टाइम चाहिँ के गर्नुहुन्छ?
म होल टाइम चाहिँ म सञ्चारकर्मी हुँ, एउटा सञ्चार माध्यममा काम गर्छु, त्यही हो.
अनि तपाईँले सञ्चार माध्यममा गर्ने सञ्चार कर्म र यो कविता काहीँ मेल खान्छ?
मेल खान्छ. मेल चाहिँ कसरी खान्छ भन्दाखेरि, मेरो बुझाइमा कविताले होस् अथवा मैले गर्ने सञ्चार कर्मले होस्, कथा भन्ने हो, मान्छेहरूको कथा भन्ने हो, मैले देखेका मान्छेका कथा, मैले मेरा आफ्नै कथा, मेरा भोगाईहरू, अरूका भोगाईहरू, काम गर्दाखेरि ती चाहिँ अलि व्यवस्थित रूपमा सञ्चार माध्यमको एउटा आउटपुट भन्छन् नि, त्यसको रूपमा देखिन्छ भने कवितामा पनि त्यस्तै कथाहरू, आफ्ना कथा, अरूका कथाहरू नै पोखिन्छन् जस्तो लाग्छ.
कविता बाहेक अरू कुनै विधामा कलम चलाउनुहुन्छ?
छैन, कविता बाहेक अरू विधामा अब पहिला पहिला अलिअलि कथाहरू एक दुईवटा त्यो उल्लेख नगरे पनि हुने खालका कथाहरू लेखिया थियो, अनि त्यही हो अल्छी भइन्छ मनमा चाहिँ, यो गरौँ यति धेरै लेखौँ यस्तो यस्तो सोचहरू आइरह हुन्छ. अब
कवितामा चाहिँ बानी पर्दै गयो, अब
बानी पर्दै गयो. त्यो कविता पनि कस्तो छ भने, अब लेख्न थालेको 10-12 वर्ष भइसक्यो तर धेरै छैन मसँग कविताहरू.
कति जति होला?
यतिभन्दा पनि 100 भन्दा बढी पनि छैन मसँग कविता मलाई लाग्छ.
भनेपछि एकदम कम समयमा जब झस्केर आउँछ होइन, जब फुर्छ आफूलाई अनि मात्रै लेख्नुहुन्छ.
फुर्दा पनि कहिले काहीँ लेखिँदैन, त्यो फुर्दा फुर्दा थिचेर जब त्यो विस्फोट हुन्छ नि त्यो बेलामा चाहिँ लेखिन्छ. फुरेर मात्रै पनि लेखिँदैन, त्यो जम्मा भइरह हुन्छ,
दबाब भएर,
दबाब भएर अनि कुनै कुनै बेला त्यो निस्किन्छ.
अब अर्को कविता सुनाउ न.
जतन भन्ने कविता सुनाउँछु है. जतन. जतन गरिराखेको थिएँ एउटा सम्झना कुनै गुलाबी साँझको. हरेक साँझ जब घाम अस्ताउँछ, तारा उदाउँछ, जुनको त के ठेगान. मैले जतन गरेको सम्झना फर्किन्छ यसरी, जसरी घाम अस्ताउँछ, जसरी तारा उदाउँछ, चाहे बादल नै किन नलागोस्. म देख्छु जतन गरिराखेको गुलाबी साँझ. गाउन आउँदैन मन परेका सबै गीत, असाध्यै मिठा सम्झना पनि हराउँछन् कहिलेकाहीँ स्मृतिबाट. यसरी जतन गरिन्छन् केही चीज, जसरी बुढी आमै जतन गरेर राख्छिन् कुनै परदेशीले उपहार दिएको घडी सन्दुकभित्र, र पटक पटक समय सोधिरहन्छिन्.
मैले कविताको क्रमलाई नै फेरि जोड्न चाहेँ कमलजी, कुराकानीको क्रम मसँग छ थुप्रै प्रश्नहरू, तर म अझ अर्को चरणमा कुरा गरौँला. अहिले फेरि कविता सुन्न चाहेँ, कुन सुनाउनुहुन्छ?
म अब यहाँ ठ्याक्क हेर्दै जाँदा एउटा रारा भन्ने कविता देखियो है, त्यही सुनाउँछु. यो रारा ताल, मुगु जिल्लाको रारा ताल पुग्दाखेरि म त्यो ताल भएर, त्यो तालको अनुभव कस्तो होला, त्यो ताल के सोच्दो होला भनेर लेखेको कविता हो यो रारा. म बग्न सक्दिन थुनेका छन् पहाडहरूले न उड्न सक्छु बादल भनेर तिमी मेरो रूप हेरेर नाचिरहेको देख्दा नाच्न मलाई पनि त मन लाग्छ होला म चित्त बुझाउँछु हेरेर आफ्नै छालहरू मेरो विशालतामा जिब्रो टोक्ने र फोटो खिच्नेहरू तिमीहरूलाई के थाहा कति हावा चल्नुपर्छ छाम्न मैले आफ्नै दुई किनाराहरू तिम्रो इतिहासमा खै के लेखियो कुन्नी मेरो इतिहासमा म सधैँ उस्तै छु एक्लो छु फाटाफुट किनारै किनार दौडिने घोडा बेला बेला पानी खान आउने बँदेलका बथान र मेरो फन्को लगाएर उड्ने साना हवाईजहाज बाहेक मैले गन्न जानेको केही छैन धरोधर्म मेरो अस्तित्वका करोडौं दिनहरू गन्दा गन्दा म यति थाकेँ मैले गन्ने बिर्सिसकेँ अङ्कगणितका संख्याहरू मलाई यति थाहा छ छातीभरि तुसारो पर्दा कति चिसो हुन्छ विशाल हुनु र आफ्नै विशालतामा कैद हुनुको पीडा कति हुन्छ ए मान्छेहरू मनको कुरा भन्छु है मलाई त्यो सानो फिरफिरे जहाज चढेर नेपालगञ्ज झर्न मन छ मलाई पहरामा ठोकिँदै कर्णाली भएर बग्न
एउटा हिन्दी भनाइ छ जहाँ नपहुँचे कवि वहाँ पहुँचे जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि जहाँ सूर्य पुग्दैनन् त्यहाँ कवि पुग्छन् भन्ने राराले के गर्ला रारालाई त्यहाँ बसिरहँदा कस्तो लाग्ला मान्छेहरू आएर हेरेर जाँदाखेरि उसको विचार कस्तो होला भनेर कविले चाहिँ आफ्नो सोचलाई नदीमा प्रतिस्थापन गरेर नदी बनेर लेख्नुभएको छ उहाँले निकै मिठो कविता खुसी लाग्यो यस्तो कविता सुनाउनु भएकोमा तपाईँले आफ्नो कविता चाहिँ लेखिसकेपछि पहिलो श्रोता कसलाई सुनाउनुहुन्छ
पहिलो श्रोता प्राय मेरो सहकर्मीहरू हुन्छन् घरमा हुँदाखेरि अब प्राय धेरै अफिसमै भइन्छ अनि हिँडिन्छ डुलिन्छ कविताहरू सुन्ने माहौल पनि त्यही बेलामा हुन्छ त्यही भएर मेरो अफिसका साथीहरू कार्यालयका साथीहरू मेरो पहिलो श्रोताहरू हुन्छन् अनि घरमा हुँदाखेरि कहिलेकाहीँ मेरो श्रीमती पनि मेरो पहिलो श्रोता भन्छन्
सञ्चार कर्ममा भएका तपाईँका सबै साथीहरू त कवि हुनुहुन्न होला कवि कवयित्री
कवि नभए पनि कोही कोही लेख्नुहुन्छ भन्नुहुन्न अनि कोही कोही मलाई मात्रै सुनाउने कविहरू पनि हुनुहुन्छ
कोही नलेखिकन अथवा त्यस्तो खासै कवितामा रुचि नभएकाहरू पनि मक्ख परेर सुन्नुहुन्छ
सुन्नुहुन्छ सुन्नुहुन्छ मैले कस्तो कस्तो अनुभव छ भने प्राय जिल्ला जाँदाखेरि होटेलमा बसेर यसो साँझ पख खाना खाइसकेपछि कविता सुनाउने बेलामा त्यो होटेलमा काम गर्ने भाँडा मान्ने भाइहरू अनि त्यहाँका कुकहरू उहाँहरू पनि आएर चाख्दै र कविता सुन्दाखेरि चाहिँ मलाई चाहिँ मेरा साथीहरूभन्दा उहाँहरू अझ प्रिय श्रोता लाग्छ
ए तपाईँले कविता सुनाउँदै गर्दा छेउछाउमा नचिनेका मान्छेहरू कोही हुनुहुन्छ आफ्नो साथीलाई सुनेर रहेको ठाउँमा भने पनि आएर सुन्नु सबभन्दा खुसीको क्षण चाहिँ तपाईँलाई त्यो लाग्छ
एकदमै
त्यस्तै खालको सुनाएको कुनै कविता स्मरणमा छ तपाईँको अहिले बोक्नुभएको अथवा फ्याट्टै भेटिहाल्ने खालको मैले यो सुनाइरहेको थिएँ अनि मेरो साथीहरू हुनुहुन्थ्यो फलानु ठाउँमा यो होटेलमा थियौँ त्यहाँका यो मान्छेहरू आउँदाखेरि चाहिँ मलाई एकदम हौसला बढ्यो र म अझ राम्रा कविता लेख्छु भनेर जोसिएँ भन्ने खालका कविता कुनै छन्
ठ्याक्कै त्यस्तो त छैन होला तर मैले एउटा मुस्ताङमा जाँदा जोमसममा जाँदा त्यहाँ भर्खरै भर्खर नदी छेउमा पहिला पहिला त्यो कालीगण्डकीको छेउमा ट्रेकिङ रुट थियो साना साना गोरेटा बाटाहरू थिए पर्यटकहरू हिँड्थे घोडाहरू दौडिन्थे तर त्यसपछि त्यहाँ अहिले जसरी बाटो आयो घोडा दौडिने ठाउँमा थोत्रा जिपहरू दौडिन्छन् धुलो उडाउँदै हिँड्छन् त्यसपछि मैले नदी र सडक भन्ने कविता त्यहीँ हुँदा लेखेको थिएँ र त्यहीँ आफू बसेकै होटेलमा काम गर्ने भाइहरूलाई पनि सुनाएको थिएँ त्यो कविता ठ्याक्कै यहाँ देखियो त्यही सुनाउँछ है त नदी र सडक पहिले यहाँ नदी थियो पहिले यहाँ नदी थियो एउटा लामो निकै लामो जीवन जस्तै लामो नदी बगिरहने नदी बजिरहने नदी अहिले नदी छेउ छेउ नदीको लम्बाइलाई नदीको बगाईलाई नदीको बेगलाई चुनौती दिँदै सडक सुतेको छ घिनलाग्दो सडक सुन्दर नदी छेउ मुर्दा जस्तै सुतेको छ सडक न त नदी जस्तै लामो लामो छ न त नदी जस्तै बग्छ न त नदी जस्तै बच्छ नदीमा त केवल मरेका मान्छेहरू मात्र बग्थे सडकले त जिउँदा मान्छेहरू बगायो बलिया पाखुरा र बलिया घोडाहरू बगायो परबाट घन्टी बजाउँदै लोमानथाङबाट घोडा चढेर आउने दारा गुरुङका इष्टमित्र बगायो कति सम्बन्ध बगायो नदी छेउका कति देउता ढुङ्गै सही त्यो पनि बगायो नदी त आफू धेरै बग्थ्यो अरूलाई कम बगाउँथ्यो तर यो सडक आफू बग्दै बग्दैन र अरूलाई बगाइरहन्छ
साह्रै मिठो धन्यवाद तपाईँलाई तपाईँ कार्यक्रम उज्यालो 90 तपाईँ उज्यालो 90 नेटवर्कमा कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आज हामीसँग कवि कमल कुमार आफ्ना कविताहरू सुनाइरहनु भएको छ र हामी थोरै थोरै कुराकानी उहाँका कविताबारे उहाँसँग गरिरहेका छौँ यो कविता वाचनको क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्कबाट तपाईँ एकल कविता वाचनमा आज कवि कमल कुमारका कविताहरू सुनिरहनु भएको छ। कमल कुमारका निकै सुन्दर कविता हामीले सुन्यौं र कुराकानी पनि गरिरहेका छौं। यति धेरै कुराकानी गरिसक्दा पनि मैले उहाँ कहाँ जन्मिनु भएको भनेर सोधेको छैन, सबैलाई चासो हुनुपर्छ।
म जन्मेको ठाउँ मकवानपुर जिल्ला हेटौँडा, मेरो वासस्थान भए पनि हटिया गाविस, हेटौँडाबाट अलिकति 9 किलोमिटर जति पूर्वमा पर्ने हटिया भन्ने गाविसमा म जन्मेको हो। मेरो बाल्यकाल स्कुलसम्मको पढाइ हेटौँडामै सकेपछि त्यसपछि म काठमाडौँ छिरेँ।
कविता हटियाले सिकायो कि काठमाडौँले?
कविता काठमाडौँले सिकायो। म एउटा कुरा भन्छु, तपाईँको कार्यक्रम पहिला तपाईँले चलाउने बुलबुल भन्ने कार्यक्रममा 10-11 वर्ष पहिला मैले चिठी पठाउँदाखेरि मैले मेरो नाम कमल कुमार मकवानपुरे भनेर लेख्थेँ। त्यो मकवानपुरसँगको त्यो सम्बन्धले गर्दा मलाई त्यो मकवानपुर जोड्न मन लाग्यो, तर बस्दै गर्दा काठमाडौँ यति प्यारो हुन थाल्यो कि मकवानपुर फिक्का हुँदै गयो र मैले त्यो पछाडि मकवानपुरे भनेर झुन्ड्याउन छोड्दिएँ अहिले।
यानि तपाईँले बिस्तारै यहाँ कविता मतलब कसैलाई गुरु थापेर अथवा कोही मान्छेको असाध्यै राम्रो कविता लागेर सुरु गर्नुभएको पनि होइन, तपाईँलाई झस्किँदै गयो अनि आफूले क्रिएट गर्दै जानुभयो, लेख्दै जानुभयो।
एकदमै गुरु थापिएन, तर अलिकति माहौल घरमा पहिला माधव घिमिरेका, लेखनाथ पौडेलका कविताहरूका किताबहरू
तिनले प्रभाव पार्दै
गयो, अलिकति त्यो कवितामय वातावरण चाहिँ त्यहाँबाट सिर्जना भयो।
सञ्चार कर्म गर्छु भन्नुभएको छ अघि, होइन खुलाउनु चाहनु भएन वा खुलाउनु भएन, मैले पनि खोतल्न धेरै चाहिँ सञ्चार कर्मको सुरुवात चाहिँ कसरी भयो त्यो चाहिँ बताउनु मिल्छ होला।
सञ्चार कर्मको सुरुवात पनि अहिले मैले जुन स्टुडियोमा बसेर कविता सुनाइरहेको छु त्योसँग अलिकति सम्बन्ध राख्छ। म यही उज्यालो, पहिला कम्युनिकेसन कर्नर भनिन्थ्यो, कुपन्डोलमा थियो यसको कार्यालय, त्यहाँबाट मैले मेरो सञ्चार कर्म सुरु गरेको हुँ। त्यो बेलामा स्टुडियोमा बसेर यसै गरी समाचार पढ्थेँ र आज फर्केर 10-12 वर्षपछि
तपाईँ त झन् हामीभन्दा अगाडिको उज्यालो कर्मी हुनुहुँदो रहेछ।
त्यो बेलामा
कम्युनिकेसन कर्नर कर्मी अनि मैले उज्यालो 2065 पछि सुरु गरे, सम्भवतः तपाईँ त्योभन्दा अगाडि
थियो
र हाम्रो भेट हुन पाएको थियो। आज उज्यालोले नै जोडिदियो एकल कविता वाचन। साह्रै खुसी लाग्यो कमलजी, मैले तपाईँको सञ्चार कर्मको सुरुवात जानेर सोधेको थिइनँ, सोध्ने क्रममा चाहिँ यो कुरो पत्ता लाग्न गयो, झन् खुसीको कुरो भयो र उज्यालोका अरू साथीहरूलाई पनि खुसी लाग्ने कुरा भयो। हामीले त्यति बेला स्टुडियो बसिरहेका छौँ र बाहिर अरू साथीहरूले पनि सम्भवतः सुनिरहनु भएको छ यो कार्यक्रम। अब कुराकानी मलाई अरू पनि फेरि गर्न चासो लागिरहेको छ, तर कवितातर्फै लान्छु, कविताको अघि न गइरहेको फ्लोलाई नरोकौँ होला। कुन सुनाउने अब?
म कविकै बारेमा एउटा कविता सुनाउँछु। यो कविताको शीर्षक कवि हो, यो चाहिँ मैले उता पूर्व तेह्रथुम पुग्दाखेरि उहीँ बसेर लेखाएको थिएँ। थाहा छैन तेह्रथुम कसरी जोडियो, तर 1-2 लिम्बू भाषाका शब्दहरू छन् यो कवितामा, त्यसको अर्थ म पछि कविता सकेपछि भनिदिन्छु। कविताको शीर्षक कवि। ऊ हिँड्छ नाप्छ दूरी जीवनका हात्तीछाप चप्पलले र लेख्छ कविता यात्राको। ऊ पौडिन जान्दैन र पनि हामफाल्छ तमोरमा र लेख्छ कविता गहिराईको। ऊ हामफाल्छ भीरबाट सँगसँगै एउटा अन्तर्जातीय जोडी। ऊ मर्छ र लेख्छ कविता मायाको। ऊ भोक्कै बस्छ पानी र पाउरोटीको सम्बन्धमा, ऊ लैला मजनूको प्रेम देख्छ, त्यसैले त ऊ लेख्छ भोकको कविता। ऊ बाँची हेर्छ, ऊ मरी हेर्छ, ऊ घाइते हुन्छ, ऊ प्रेम गर्छ, ऊ धोका दिन्छ, ऊ नाटक गर्छ, ऊ गाउँछ, ऊ नाच्छ, ऊ रिसाउँछ, ऊ गर्जन्छ मेघ जस्तै, ऊ बर्सन्छ आँखाभरि, ऊ मूर्ति बनाउँछ सपनाको ठ्याक्कै तिम्रो छातीभरि, र ऊ लेख्छ कविता जीवनको। ऊ यसरी बाँच्छ जसरी यातुङ झर्छ चट्टानबाट, ऊ
तक्साङ नाप्छ दृष्टिले, ऊ आफ्नै चिहानमाथि बसेर इक्साको नक्सा कोर्छ र डाइरेक्सन खोज्छ गुगल म्यापमा एउटा कविताको। धन्यवाद। यसमा तक्साङ भनेको चाहिँ आकाश, इक्सा भनेको पृथ्वी, यातुङ भनेको त नेपालको सबैभन्दा अग्लो झरना भनेर चिनिन्छ, तेह्रथुम जिल्लामा छ।
किन कवितालाई मिठो बनाउनको लागि राख्नुभएको?
कहिलेकाहीँ मिठो बनाउन भन्दा पनि मिठो बनाउन पनि हो, अनि कहिलेकाहीँ सबै जस्तो ठ्याक्क कारण अब मसँग पोलिटिकल्ली करेक्ट एन्सर नहुनसक्छ यो प्रश्नको, होइन, तर रमाइलो लाग्दो रहेछ आफैलाई कहिलेकाहीँ नयाँ नयाँ शब्द अरू भाषाको पनि प्रयोग गर्दाखेरि।
कस्तो बेला फुर्छन् प्राय कविताहरू? फुरेको कवितालाई पछि साफी गर्नुहुन्छ कि वा फ्याट्टै फुर्ने बित्तिकै लेख्नुहुन्छ कि?
फ्याट्टै फुर्ने बित्तिकै लेखिँदैन, कहिले हवाईजहाजको सिटमा बसेको बेलामा फुरिन्छ, कहिले मोटरसाइकलमा पानीमा रुच्दै घर फर्किरहेको बेलामा फुर्छ, कहिले बसमा चढेको बेलामा फुर्छ, कहिले एक्लै बसेर टोलाको बेरामा गीत सुनिरहेको बेलामा फुर्छ, कहिले हावा चल्दा फुर्छ, कहिले घाम अस्ताउँदा फुर्छ, जुनसुकै बेलामा पनि फुर्दो रहेछ कविता। फुर्ने बित्तिकै आफै मनमनै रमाएर बसिन्छ, मनमनै खेलाइन्छ, कतिपय अवस्थामा त्यो कविता बिर्सिसकेका हुन्छ लेख्ने बेलासम्म, अनि कहिलेकाहीँ त्यस्तै मिल्यो, हातमा साधन छ, कापी कलम छ अथवा लेख्ने केही भाँडो छ भने चाहिँ अनि लेखिन्छ, नत्र भने धेरैजसो चाहिँ कविता फुरेरै सकिँदो रहेछन्।
धेरैले कविता लेख्नुहुन्छ, धेरैका कविता पढ्नुहुन्छ होला तपाईँ, होइन, अनि हामीहरूले लेख्ने नेपालीको भनौँ न कविता लेख्ने स्तरीय कविहरू चाहिँ एकदमै कम छन् भनेर भन्छन् नि, तपाईँको बुझाइ कस्तो छ?
धेरै मैले पढ्दिनँ, मैले स्वीकार्नुपर्छ पढ्ने मामिलामा एकदम कमजोर हुँ। स्तरीयता चाहिँ मलाई लाग्छ यसमा जब अब म जस्तो कहिलेकाहीँ पार्ट टाइम कविहरू रङ्गजेलसँग अथवा बहुसङ्ख्यक कविहरू पार्ट टाइम रूपमा सोखको रूपमा कविता लेख्ने भएसम्म न त्यसका श्रोता हुन्छन्, न त्यसको बजार हुन्छ र न त्यसको स्तरीयतामाथिको बहस सुरु हुन्छ। त्यही भएर हाम्रो व्यावसायिकता नभएर, हाम्रा पाठकहरू धेरै नभएर नै हामी स्तरमा अझै पछि छौँ कि जस्तो लाग्छ मलाई।
अब फेरि कविता सुनौँ, र त्यो कविता पनि कसरी सुनौँ भने तपाईँलाई कहिले प्लेनमा बस्दा फुरेको छ, कहिले हिँड्दा हिँड्दै फुरेको छ, कहिले साँझको बेला फुरेको छ, त्यो फुरेको सिचुएसन समेत सुनौँ न।
यो फुरेको सिचुएसन चाहिँ यो अलिकति राजनीतिक कविता हो, कुनै मायाको बारेमा छ, कुनै देशको बारेमा छ, यसलाई देशकै बारेमा कविता भन्दा हुन्छ। कविताको शीर्षक हो घण्टा। यो कविता चाहिँ रेडियो सुन्दै गर्दा फुरेको, रेडियोमा समाचार सुन्दै गर्दा यति बुँदे सहमति भयो, उति बुँदे सहमति भयो भन्ने, त्यस्तै सहमतिका बुँदै बुँदाको समाचार फुर्दा सुन्दा फुरेको कविता हो। कविताको शीर्षक घण्टा, अलिकति प्रयोग पनि गरेको छु मैले कविताका बीचका केही हरफहरू हिन्दीमा पनि छन्। घण्टा के छ बाह्र बुँदे सहमतिमा, के फल छ एघार बुँदेमा, पच्चिस बुँदेले मरेको छोरो ल्याइदिन्छ फिर्ता कि चार बुँदेले मट्टी तेल दिन्छ मलाई, कति बुँदेमा मकै फल्छ, कति बुँदेमा ढिँडो पाक्छ, बाख्राले कतिवटा पाठा पाउँछ यसपालि लेखेका छौ कुनै बुँदामा, कति बुँदाको दस्तावेज लेख्दैछौ, कुन बुँदामा स्वास्नीको पाठेघरले शान्ति पाउँछ, कुन बुँदामा मेरो काल आउँछ, कुन बुँदामा कान्छो मलेसिया जान्छ, कुन बुँदामा हाम्रो घरमा नि दसैँ आउँछ, घण्टा दिन्छ मलाई बुँदै बुँदाको थाकले, घण्टा से याद आया गाउँमै एक मन्दिर था, मन्दिरके बगलमे पेड था, पेड़ के नीचे हम दिनभर बैठते थे, लोग आते थे देवी के दर्शन करने, छोटे लोग आते थे, बड़े लोग आते थे, शायद देवी को जगाने के लिए वो घंटा बजाते थे, जोर जोर से बजाते थे, दिनभर घंटा बजता रहा करते थे मंदिर में, और मैं सोता रहा करते थे मंदिर के बगल में पेड़ के नीचे बेपरवाह वो घंटा की आवाज से, के तिम्रा बुदै बुदा को थाक पनी मंदिर को घंटा जस्तै हो, जसले के जगाए होला र देवीलाई खै, म नाथेलाई त जगाउन सकेन, जो सुतिरहन्थ्यो रुखमुनि मन्दिरको घण्टा सुनेर र रेडियोमा तिम्रो बुँदै बुँदाको समाचार सुनेर।
एकदमै कम कविहरूका कविता यस्ता हुन्छन् कि प्रस्तुतालाई पनि के सोधिरहनु पर्यो, कविता मात्रै सुनिरहनु पाएन हुन्थ्यो जस्तो लाग्छ कि। आज कमलजीले होइन मलाई फुर्काउनु पर्ने कारणै छैन, बडा टक्क पर्ने गरी व्याख्या पनि त्यति राम्रोसँग गर्नुभएको छ तपाईँले। कवितामा चाहिँ व्यक्तिको व्यक्तित्व कतिको झल्किन्छ?
धेरै हदसम्म झल्किन्छ मेरो अनुभवमा, मेरो भोगाइमा चाहिँ प्राय कवितामा अरूका कथा, मैले भने नि अरूका कुरा नि आउँछन्, आफ्ना कुरा नि आउँछन्, अरूका कुरालाई पनि आफैले मथेर त्यहाँ आफ्नो भर्सन आफ्नो ऊ आइसकेका हुन्छ, आउँछ मेरो
आफ्नो विचारहरू आउँछ। तपाईँको सञ्चारकर्मी व्यक्तित्व र कवि व्यक्तित्व चाहिँ कहाँनिर आएर जोडिन्छ त? जोडिन्छ कि जोडिँदैन?
संसारकर्मी व्यक्तित्वमा म अलिकति नियमभित्र, अलिकति परिधिभित्र, अलिकति अनुशासनभित्र, अलिकति निर्देशनभित्र रहन्छु भने कवितामा म ती सबै कुराहरू केहीलाई पनि ख्याल गर्दिनँ। कवितामा म आफूलाई जस्तो सोचेको छु, जस्तो भोगेको छु, त्यही रूपमा व्यक्त गर्न चाहन्छु। त्यही भएर कवितामा मैले आफूलाई बन्देज लगाएको हुँदैन भने संसारकर्ममा मैले लगाउनुपर्ने सामाजिक, नैतिक, कानुनी बन्देजहरू स्वाभाविक रूपमा लागेका हुन्छन्।
अर्को कविता
हुन्छ, यो प्रेमको कविता, छोटो कविता छ। कविताको शीर्षक रङ। रङ रङ फेर्छ फूल, रङ फेर्छ बहार, फेर्छन् रङ बादलहरू। आकाश रङ फेर्छ, इन्द्रणी रङ फेर्छ, जुन रङ फेर्छ, मरेपछि खुनले पनि रङ फेर्छ। जवानी फेर्छ रङ, कहानी फेर्छ रङ, एउटा पुरानो गाउँको निशानी फेर्छ रङ, बिहानी फेर्छ रङ। ऋतुहरू रङ फेर्छन्, रीतहरू रङ फेर्छन्, फेरिएकै छन् गीतहरू, शीतहरू बाफ बन्छन् र फेर्छन् रङ। रङ फेर्छ रारा, फेर्छ रङ दुनियाँ सारा। रङ फेर्छ रारा, फेर्छ रङ दुनियाँ सारा, तिमीले पनि रङ फेर्यौ त के भयो।
तपाईँले लेख्नुभएका कविता तपाईँले काठमाडौँको कविताका माहौलहरूमा अथवा कतै कार्यक्रमहरूमा गएर सुनाउनु भएको छ कि छैन?
पहिला भर्खर भर्खर काठमाडौँ आउँदाखेरि चाहिँ कविता सुनाउने थलो खोज्दै हिँडिन्थ्यो। अनि रत्नराज्य क्याम्पसमा, पद्मकन्या क्याम्पसमा कार्यक्रम केही थाहा नभए पनि यसो शनिबार पारेर त्यहाँ पुग्दाखेरि केही न केही कार्यक्रम भइरहन्थ्यो। अनि यसो कागजको टुक्रामा नाम टिपाएपछि कविता सुनाउने मौका पाइन्थ्यो। हुन त त्यो बेलामा लेखिएका कविताहरू नि हराइसक्यो होलान्, पछि अब व्यस्तता भनौँ अथवा अल्छी भइयो भनौँ, पछिल्लो समयमा चाहिँ त्यो केही पनि छैन। म एकदम
उसको यसरी पनि बुझाउँ, एउटा कविले कवि बन्नको लागि चाहिँ त्यसरी सङ्गतहरूमा हिँड्यो भने, कार्यक्रमहरूमा हिँड्यो भने पनि उसलाई धेरै ज्ञान हुन्छ।
हुन्छ, सङ्गतले एकदम त्यो उत्साह दिँदो रहेछ, कविता लेखौँ लेखौँ पार्दो रहेछ, अरूका कविता सुनिन्छ, अरूको कविताबाट प्रभावित भइन्छ, अरूको स्टाइल आउँछ, आफ्नै मात्र त केही पनि आउँदैन, अरूका शब्द आउलान्, अरूका शैली आउलान्, त्यसले धेरै प्रभाव पार्छ। पहिला हेटौँडामा पनि काठमाडौँ आउनुभन्दा पहिला पनि यस्तै साहित्यिक कार्यक्रमहरू चाहिँ अलिअलि हुने गर्थे, त्यसमा पनि खोजी जान्थे, त्यसले पनि केही भर्यो होला।
फेरि कवितै सुनेर अर गरेँ कमलजी। मैले
एउटा कविता, यो चाहिँ कवि कृष्णभूषण बल भन्ने हुनुहुन्थ्यो, उहाँलाई मैले नचिनेको थिएँ, न उहाँले मलाई चिन्नुहुन्थ्यो, म त उहाँलाई चिन्थेँ नै, तर उहाँसँग कहिले भेटघाट सङ्गत केही पनि भएको थिएन। त्यही पनि समाचार यसो हेरेँ, कृष्णभूषण बल भन्ने कवि रहनु भएन, उहाँ बितेर जानुभयो भनेर थाहा पाइसकेपछि एउटा कविता फुर्या थियो मलाई, एउटा कवि मरेर गयो भन्ने। एउटा कवि मरेर गयो, कवितामै भए पनि एउटा सुन्दर फुल फुल्दथ्यो, कवितामै भए पनि एउटा सुन्दर फूल फुल्दथ्यो, सपना उदाउँथ्यो हरेक बिहान, अन्धकार झर्दथ्यो, शीत भएर हिमाल रातै रङ्गिन्थ्यो बालक हाँस्दा। कवितामै भए पनि देश बिरलै दुख्दथ्यो, भ्रूण त्यानी हुँदैनथ्यो, क्रान्तिका बीजहरूको रातारात हराउँदैनथिए सीमा स्तम्भहरू। बस कवितामै होस्, हाम फाल्दैन थिइन आमा, सन्तान च्यापेर पुलबाट झर्दैन थियो आँसु, अस्पतालको सैयामा प्यारालाइसिस भएर लडिरहेको शहीदको आँखाबाट। कवितामै भए पनि परदेशिएको एउटा कसिलो पाखुराको कमलो मन बिझाउँदैन थियो हरेक रात, प्रेमिका र खेत बन्धक राखेको साउको अनुहार एकैपटक सम्झिएर। कवितामा बगैँचा हुन्थे, फूल हुन्थे, हुन्थे पुतलीहरू, कहाँ हुन्थे र सिकारी कवितामा, कहाँ हुन्थे र तस्करी कवितामा। तर अफसोस, आज एउटा कवि मरेर गयो, कसले लेख्ला अब फूलको कविता, कसले देख्ला अब फूलको देश।
कविताबाट प्रेम हुन्छ कि हुँदैन?
कविताबाट प्रेम, एकहोरो प्रेम धेरै हुन्छ।
तपाईँले अघि श्रीमतीलाई पनि सुनाउँछु कि के भन्नुभएको थियो प्रसङ्ग, बस प्रेम विवाह हो कि?
मेरो प्रेम विवाह नै हो,
कविताबाट त होइन नि।
कविताबाटै त होइन, तर कविताबाट होइन हो, मैले बिहा गरेपछि चाहिँ उनलाई कविता सुनाउन थालेँ। त्योभन्दा अगाडि फाटाफुटा सुनाउँथेँ होला, उनलाई पनि थाहा थियो म कविता लेख्छु भनेर, तर कविताको भूमिका कम नै रह्यो भन्नुपर्छ।
भनेपछि आजकलको कुनै कुनै कविताको पहिलो श्रोता उहाँ पनि बन्नुहुन्छ?
बन्नुहुन्छ।
र कविको चाहिँ कविता सुन्दा सुन्दै सङ्गत सरेर कवि बन्नुभएको त छैन,
उहाँ चाहिँ बनिसक्नु भएको छैन। फेरि उहाँ चाहिँ, उहाँको एउटा नराम्रो बानी चाहिँ के भने, उहाँ प्रतिक्रिया नै नदिने, कविता सुन्ने, राम्रो छ पनि नभन्ने, नराम्रो छ पनि नभन्ने,
अनुहारको भावभङ्गीमा
बाट पनि नबुझ्ने खालको हुन्छ। अनि त्यसपछि मलाई एकदम गाह्रो हुन्छ, मैले कस्तो कविता लेखेँ, राम्रो लेखेँ कि नराम्रो लेखेँ, तर त्यसले सघाउँदो पनि रहेछ, त्यसले चाहिँ मलाई बढी उत्साहित फुर्काउने काम पनि गर्दैन, र धेरै ठिक ठाउँमा भइन्छ।
कहिले काहीँ धेरै प्रशंसा भइरह्यो भने पनि आफू कहाँ छु भने थाहा पाउन
सक्दैन, धरातल बिर्सिन्छ नि।
तपाईँले आफूले चाहिँ कविता कसैलाई सिकाउनु भएको छ?
छैन कविता सिकाएको, तर म कोही साना साना भाइ बहिनीहरू, स्कुले भाइ बहिनीहरू, आफ्नै आफन्त नातेदार अथवा कुनै नौलो ठाउँमा पुग्दाखेरि कसैलाई भेट्ने भने म कविता सुनाउन, कविता लेख्न चाहिँ म एकदम उनीहरूलाई चाहिँ लेख्नुपर्छ भनेर भन्छु। कतै कतै गइयो भने म आफ्नो सानी छोरी छ मेरो 18 महिनाको, उसलाई पनि म यसो फुल्याउने बेलामा अथवा उसँग पनि उसले बुझ्दिनँ केही पनि, तर उसलाई पनि म कविता सुनाइरहेको हुन्छु।
रिदम त बुझ्छ होला नि,
कुनै के बुझ्छ।
अब अर्को कविता सुनाउनु न।
ल, एउटा सुन्दर भन्ने कविता सुनाउँछु है। सुन्दर, अति सुन्दर, तिमी सँगै हुनु कति सुन्दर, तिमी सँगै हुनु कति सुन्दर, तिमी नहुनु झनै सुन्दर, तिम्रो याद अति सुन्दर, सम्झिनु कति सुन्दर, सम्झिँदै हराउनु झनै सुन्दर, हराउँदै सम्झिनु त अझै सुन्दर, बिर्सिएको सम्झना झनै सुन्दर, सपना कति सुन्दर, सपना कति सुन्दर, सपनाको कल्पना झनै सुन्दर, सपनामा तिमी भए अझै सुन्दर, सपना झैं लाग्ने सम्झना सुन्दर, बोल्दाखेरि कति सुन्दर, नबोल्दा त झनै सुन्दर, मनले बोल्दा अति सुन्दर, आँखाको भाका अझै सुन्दर, पहाड सुन्दर, नदी सुन्दर, धरती सुन्दर, आकाश सुन्दर, त्यो आकाश मुनि तिमी सुन्दर, तिमीसँगै म भए झनै सुन्दर, नभए नि कल्पना सुन्दर, तिमी सुन्दर, म सुन्दर, सँगै भए संसार सुन्दर, नभए नि सपना सुन्दर, सपना चाहिँ लाग्ने जिन्दगी सुन्दर।
कस्तो बेलामा लेख्नु भएको कविता थियो यो?
यो त्यो एउटा हुन्छ नि बिचको फिलिङ भन्छन् नि, न दुःखी न खुसी, र दुःखमा पनि निराश भएको बेलामा पनि सुख खोज्ने, खुसी खोज्ने बहानामा थियो।
सकारात्मक सोचबाट प्रेरित,
सकारात्मक मलाई आफैलाई पनि यो कविता प्राविधिक हिसाबले त्यति राम्रो नभए पनि मलाई यो कविता चाहिँ रमाइलो लाग्छ आफैलाई पनि।
पद्यमा लेख्न मन लागेन कहिले कहीँ?
मन लाग्यो तर जानिएन। मन चाहिँ एकदम लाग्छ मलाई, अरूको सुन्दा पनि छन्द कविताहरू सुनौँ सुनौँ लाग्ने, म युट्युबहरूमा पनि खोजी खोजी सुन्छु, तर आफूलाई चाहिँ लेख्न सिक्ने प्रयास,
समय मिलाउन पनि गाह्रो गाह्रो हुन्छ,
गाह्रो त्यसमा फेरि धेरै अलिकति मेहनत गर्नुपर्ने भए भएर, अब यसमा चाहिँ भावनालाई जसरी पोखिदिए पनि भयो, त्यसमा चाहिँ एउटा धारोबाट बगाउनु पर्ने, कहाँ कति पानी छोड्ने, कहाँ कम गर्ने, कहाँ बढी गर्ने जस्ता कुराहरू आउँदाखेरि त्यो ठुलो चुनौती हुँदो रहेछ त्यसरी लेख्न।
अब हामीसँग एउटा कविता, राम्रो कविता सुन्ने समय अझै छ कमलजी। कहिलेकाहीँ संचार कर्मले कविता लेख्ने समयलाई चाहिँ झ्याप्प छोपेको जस्तो पनि लाग्छ, यसो फुर्सद एकदम रिलिफ पायो भने म यस्तो कविता लेख्थेँ होला जस्तो पनि लाग्छ।
होइन होइन, संचार कर्ममा भए पनि मलाई लाग्छ त्यो आफूभित्रको उसले काम गर्दो रहेछ। मलाई संचार कर्मले गर्दा त्यति धेरै प्रेसर त दिएको छैन कविता लेख्ने काममा, अब त्यो म आफै त्यति ऊर्जाशील नभएर अल्छी भएर होला, बरु नलेख्ने, संचार कर्मलाई चाहिँ म दोष लाउन चाहन्न।
ल, एउटा कविता अब सुनाऊ, त्यसपछि हामी
ल अन्तिम कति पटक 12 बजे होला जिन्दगीमा, 12 बजे गएको थियो भुइँचालो, च्यापेर लाभा बाला उत्तिँदै आँगनमा, रातभरि टोलाएकी थिइन् तीन आँखले तारा हेर्दै परदेशीको सम्झनामा, 12 बजेतिर खोलामा भैँसी हाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन्, खोलाको डिलमा बसेर दोर्जे सुसेलिरहन्थ्यो, छिमेकको एउटा बुढो लाउरे बल्छी बोकेर आउँथ्यो खोलामा, 12 बजे कहिले घाम लागेको थियो, कहिले पानी परेको थियो, कहिले त बाढी नै आएको थियो, चट्याङ परेको थियो, हुरी चलेको थियो, धुलो उडेको थियो, रेडियोमा गीत बजेको थियो, स्कुलबाट केटाकेटी छिट्टै घर फर्केका थिए, छिमेकीको घरमा सत्यनारायण पूजाको प्रसाद खाने बेला भएको थियो, पेट दुखेको थियो, जुलुस देखिएको थियो, रत्तेउली नाचेका थिए गाउँभरिका आइमाईहरू, 12 बजे। 12 त कति बज्यो कति जिन्दगीमा, कहिले दिउँसोको 12 बज्यो, कहिले रातिको 12 बज्यो, कहिले ताराहरूले 12 बजाए, कहिले फ्याक्ट्रीको साइरनले 12 बजायो, कहिले भोका भैँसीले 12 बजाए, अहिले पनि 12 नै बजेको छ, ब्याट्री सकिएर चल्न छोडेको पुरानो भित्ते घडीमा, तर अफसोस आउने छैन कुनै परदेशी घडीको ब्याट्री बोकेर, तैपनि अझै धेरै धेरै पटक 12 बजाउनु छ उनलाई जिन्दगीमा।
साँच्चैकै 12 बज्यो, चालकै जस्तो बेला चाहिँ कल्पनामा पुग्यौँ हामी र त्यहाँ पुग्यौँ। अब सँगसँगै हामीले आजको कार्यक्रम मैजारू गर्ने बेला भएको छ। तपाईँलाई यति कविताहरू सुनिसकेपछि, कवि कमल कुमार भनेर आज भर्खर चिन्नेहरू कोही हुनुहुन्छ होला, अथवा कति समयदेखिबाट चाहिँ कमल कुमारका कविता नसुनेर सुनिसकेपछि राम्रो लाग्यो वा नराम्रो लाग्यो भन्ने प्रतिक्रिया दिन चाहनुहुन्छ होला, कसरी सम्पर्क गर्न सक्नुहुन्छ?
मलाई सम्पर्क इमेल गर्न सकिन्छ, मेरो इमेल एड्रेस भनिदिउँ, KAMAL KUMAR, कमल कुमारको कमल कुमार, त्यसको पछाडि LMC लाइन मङ्की क्याट LMC कमल कुमार ylmc@gmail.com मलाई सम्पर्क गर्न सकिन्छ।
अनि अचेल त सामाजिक सञ्जालहरूमा पनि
फेसबुक पनि चलाउँछु म। फेसबुकमा चाहिँ facebook.com लेखिसकेपछि /13 त्यसको पछाडि आइएम अनि कमल कुमार, आइएम कमल कुमार गऱ्यो भने मलाई
सकिन्छ। हस् कमलजी, तपाईँले आफ्नो संसार कर्म र कवि कर्म दुवैलाई राम्रोसँग बताउँदै कविता पनि सुनाइदिनु भयो, हार्दिक धन्यवाद तपाईँलाई।
हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। मलाई मिलाएर धन्यवाद दिन त आउँदैन, तर मलाई यति धेरै खुसी लाग्यो तपाईँसँग सधैँ रेडियोमा सुनिरहेको यति मिठो आवाज, र मैले त कहिले पनि सोचेको थिइनँ कुनै दिन अच्युत घिमिरेसँग म एउटा स्टुडियोमा बसेर उहाँलाई मेरो कविता सुनाइरहेको हुनेछु भनेर। म कति खुसी भएको छु तपाईँलाई अन्दाजै छैन।
म एउटा प्रस्तोता हुँ, म आफैलाई पनि कविताको त्यति धेरै ज्ञान भएर यो कार्यक्रम सञ्चालन गरिरहेको होइन, तपाईँले यसो भनिरहँदा मैले चाहिँ यो पाउनेभन्दा पनि बढी सम्मान पाएको महसुस गरेँ। हस् धन्यवाद। हामी कार्यक्रम एकल कविता वाचनमा कवि कमल कुमारका कविताहरू र उहाँसँगको कुराकानी सुन्दै थियौँ। आजलाई यो कार्यक्रम सकिएको छ। तपाईँ हामीलाई पत्राचार गर्न सक्नुहुन्छ कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र इमेलका लागि info@unn.com.np तपाईँले यो कार्यक्रम कस्तो लाग्यो हामीलाई जानकारी दिन सक्नुहुन्छ। हवस् त, आजको कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दास र सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे बिदा हुन्छौँ। अर्को दिन अर्को कविका साथ उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।